مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين. هر سال ہی معمول یہ رہتا ہے اور اس سال بھی ارادہ تھا اسی معمول کے مطابق تفسیر قرآن کا ترجمہ تفسیر سلسلہ جاری رکھوں، مگر نہیں ہو سکا. آج خیال ہوا کہ اس سلسلے کو جاری کروں. اللہ تعالیٰ اس سورہ کی برکت سے یا اور صورتیں جو آئیں گی ان کی برکت سے ہم سب لوگوں کی اصلاح فرمائے، ہدایت عطا فرمائے اور باطنی ترقیات سے اللہ مالا مال فرمائے. کیونکہ اللہ کی جتنی صورتیں ہیں بلکہ جتنی آیتیں ہیں سب میں مکمل مضامین موجود ہیں جو ہدایت کے لیے کافی ہیں. عالمہ حضرت مولانا محمد شفیع صاحب نے لکھا ہے کہ قرآن پاک کے مضامین کسی کتاب میں، باب میں، فصل میں سما ہی نہیں سکتا. عام طور سے جو کتابیں ہیں باب کچھ ہوتے ہیں، کچھ فصل ہوتے ہیں، کچھ اور یعنی اس کی نشانیاں ہوتی ہیں، مگر قرآن پاک کے مضامین اتنے متنوع ہیں، ایک ایک آیت میں اتنے اتنے مضامین ہیں کہ ایک باب اور ایک فصل میں سما ہی نہیں سکتے. اس بنا پر اللہ تعالیٰ نے ان آیات کے لیے نہ کوئی باب قائم کیا نہ کوئی فصل قائم کیا ہے. سورہ فاتحہ ہی ہے. تمام علماء لکھتے ہیں کہ یہ خلاصۃ القرآن، قرآن کا پورا خلاصہ ہے. سورہ فاتحہ میں وہ تمام مضامین بیان کر دیے گئے ہیں جو پورے قرآن میں پھیلے ہوئے ہیں. سورہ فاتحہ کی بڑی اہمیت، بڑی عظمت ہے، خاص طور سے ایاک نعبد و ایاک نستعین، اس کی تو بہت اہمیت ہے. علامہ ابن قیم نے تین جلدوں میں اس کی شرح لکھی ہے، مدارج السالکین فی ایاک نعبد و ایاک نستعین. سالکین کے مدارج سب ایاک نعبد و ایاک نستعین میں مندرج ہیں، تین جلدوں میں کتاب. علامہ ابن قیم، ان کو لوگ سمجھتے ہیں کہ تصوف سے کیا جوڑ ان کو، مگر نہیں، یہ سب حضرات صاحب باطن تھے، صاحب نسبت، صاحب معرفت تھے. اللہ تعالیٰ نے ان کو اپنی محبت سے، معرفت سے سرفراز فرمایا تھا. بہرحال اس وقت میں نے شروع کیا، خدا کرے کچھ اور صورتوں کا اس کے علاوہ ترجمہ مختصر تفسیر ہو جائے. اس کا پہلے میں ترجمہ سناتا ہوں. اللہ تعالیٰ ارشاد فرماتے ہیں، بسم اللہ الرحمن الرحیم، شروع کرتا ہوں اللہ کے نام سے جو بڑے مہربان اور نہایت رحم والے ہیں. یہ ترجمہ بھی کتنا اچھا ہے، شروع کرتا ہوں اللہ کے نام سے جو بڑے مہربان نہایت رحم والے ہیں. بسم اللہ الرحمن الرحیم تو ہم لوگ کہتے ہی رہتے ہیں، لیکن سورہ سے اس معنی کا بھی تصور ہو تو لطف آ جائے. بسم اللہ الرحمن الرحیم خود ایک مستقل وظیفہ بھی ہے، بزرگان دین اس کا وظیفہ بھی بتاتے ہیں بسم اللہ الرحمن الرحیم کا. آتا ہے روایتوں میں حضور اقدس صلی اللہ علیہ وسلم نے کسی موقع پر بسم اللہ الرحمن الرحیم کہا تو 20 یا 25 مرتبہ تک بسم اللہ کہتے ہی چلے گئے، بسم اللہ الرحمن الرحیم بسم اللہ. اس میں وضع آ گیا حضور کو، کیف معلوم ہوا، بسم اللہ الرحمن الرحیم یہ کہتے ہی چلے گئے. یہ ایک مستقل وظیفہ بھی ہے. بہرحال اگر اسے معنی اور مطلب کو بھی کچھ پیش ہی نظر رکھا جائے، بعض چیزیں ظاہر ایسی ہوتی ہیں اس کی ضروری باتیں بھی ذہن میں نہیں رہتی، ضروری بات بھی ہے. یہ معمولی ترجمہ نہیں ہے، حضرت تھانوی رحمۃ اللہ کا ترجمہ ہے اور بزرگوں نے بھی اس کے مناسب ترجمہ لکھا ہے مفسرین نے. شروع کرتا ہوں اللہ کے نام سے جو بڑے مہربان نہایت رحم والے ہیں. بڑے مہربان رحمان کا ترجمہ اور نہایت رحم والے ہیں رحیم کا ترجمہ، اب دونوں رحمان رحمتی سے ہیں، لیکن ترجمے میں کچھ فرق کر دیا حضرت تھانوی نے، مطلب تو مفہوم تو ایک ہی ہے. شروع کرتا ہوں اللہ کے نام سے جو بڑے مہربان نہایت رحم والے ہیں. الحمدللہ رب العالمین، سب تعریفیں اللہ کو لائق ہیں جو مربی ہیں ہر عالم کے، جو مربی ہیں ہر عالم کے. مخلوقات الگ الگ، جنس ایک ایک عالم کہلاتا ہے، مخلوقات الگ الگ ایک ایک عالم کہلاتا ہے. مثلا عالم ملائکہ، عالم انسان، عالم جن، بہت سے عالم ہیں. ابھی آتا ہے بالوں نے کہا کہ 80,000 عالم ہیں جو اب تحقیقات ہو رہی ہیں، اب بھی یہاں تک نہیں پہنچے. امام راضی نے لکھا ہے جو 700 پہلے کے بزرگ ہیں. عالمین فرماتے ہیں تمام عالم، تمام تعریف ہیں اللہ کو لائق ہیں جو مربی ہیں ہر ہر عالم کے، ہر ہر عالم کے مربی ہیں اور ہر ہر چیز کے مربی ہیں. انسان کو جتنی ضروریات پڑ سکتی ہیں ان سب کے مربی اللہ تعالیٰ ہے. ظاہر کے بھی مربی وہی ہیں اور باطن کے بھی مربی وہی ہیں. حضرت خواجہ محمد معصوم کے ہاں حضرت مجدد صاحب کے ایک مرید کا خط آیا، جب حضرت مجدد صاحب کا انتقال ہو گیا تھا، خط آیا کہ مجدد صاحب کا انتقال ہو گیا، اب کیا ہوگا. بتائی کہ شیخ کے مرنے کے بعد آدمی کے اندر تراتم ہوتا ہے، بحرانی کیفیت ہوتی ہے، کیا کرے. خود نبی اکرم صلی اللہ علیہ وسلم کے وفات کے بعد یہ کیفیت صحابہ کے اندر بھی پیدا ہوتی، ہم نے اپنے قلوب کے اندر نکارت پائی، اللہ اکبر، کیونکہ نبی آفتاب عالم، بلکہ آفتاب عالمین، عالم نہیں آفتاب عالمین، تشریف لے جائے گا تو کچھ حرکت نہیں ہوگی. سمندر سے لاکھوں کروڑوں ٹن پانی جو نکلتا ہے سمندر سے، تو بحران پیدا ہوتا ہے کہ نہیں، جہاں تک غرق ہو جاتا ہے. نبی ہے کریم جب سمندر سے یہ مانسون اٹھتے ہیں آفرات، ایک جگہ سے لاکھوں کروڑ ٹن پانی اڑ جاتا ہے، اب اس وقت بحرانی کیفیت ہوتی ہے، جہاز وغیرہ خطرے میں آ جاتے ہیں. دوستو نبی اکرم صلی اللہ علیہ وسلم کے جانے سے کیا اتنا بھی تکیہ نہ پیدا ہو. نبی اکرم صلی اللہ علیہ وسلم کے وفات کے بعد صحابہ کرام نے اپنے حالت میں تغیر پایا، قدورت پائی، ظلمت پائی. ظاہر ہے کہ اس وقت سنبھالنا معمولی بات نہیں تھی، سنبھالنا معمولی. حضرت ابوبکر صدیق نے اس وقت قابو میں رکھا، تمام لوگ ڈما ڈول ہو گئے تھے، مگر ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ جو بالکل پائے نبوت پہ ہوتے ہیں، نبوت کے تحت صدیقین کا مرتبہ ہوتا ہے، تو حضور اقدس صلی اللہ علیہ وسلم جیسے سید النبیین تھے، حضرت ابوبکر صدیق سید الصدیقین تھے. اس وقت ابھار لیا حضرت عمر جیسا آدمی بےتاب ہو گیا، بے قرار ہو گیا، کوئی کہے کہ نبی صلی اللہ علیہ وسلم کی وفات ہوگی گردن مار دوں گا، اللہ فاروق آدم آنکھیں ڈانٹا انہوں نے، ہے ابو بکر صدیق نے، کیا تم اسلام میں، کیا تم جاہلیت میں جبار تھے اور اسلام میں آ کے خوار ہو گئے؟ یہ کیا بات ہے؟ بس سنبھل گئے، معلوم ہے اسی جگہ سنبھالنے کی بھی ضرورت ہوتی ہے، اسی جگہ پر مرشد کی ضرورت ہوتی ہے. ابو بکر حضرت عمر جیسا آدمی ڈواں ڈول ہو گیا، لیکن اس وقت سنبھالنے کی ضرورت تھی. ابو بکر صدیق نے صرف عمر کو نہیں بلکہ ساری امت کو سنبھال لیا، یہ شان صدیقیت تھی. شان صدیقیت کسی کے اندر شان فاروقیت تھی، لیکن شان صدیقیت فاروقیت سے بڑی ہوئی ہے. میرے دوستو بزرگوں سنبھال لیا، ایسے موقع پر سنبھالنے کی ضرورت ہے. ہمارے حضرت ماشاء رسول اللہ صلی اللہ رحمۃ اللہ علیہ فرماتے تھے کہ خانقاہ میں رہتے تھے ایک صاحب، ان پر کوئی حال تاری ہو گیا، خانقاہ تھانبون کی بات کر رہا ہوں، ان پر کوئی حال تاری ہو گیا تو چیخنے چلانے لگے. تو حضرت تھانوی نے پانی دیا، پانی دم کیا، کہا پلا دو ان کو پانی، فوراً سکون ہو گیا. تو ہمارے حضرت اس پر نقطہ بیان کرتے ہیں کہ ہم لوگ رہتے تھے یہاں سنبھال پاتے ان کو، یہ انہی کا کام تک انہوں نے سنبھال لیا. حضرت تھانوی یہاں شیخ کی ضرورت ہوتی ہے، یہاں مرشد کی ضرورت ہوتی ہے. حضرت تھانوی خود بہت زبردست ایک بحرانی کیفیت میں آ گئے تھے حضرت حاجی صاحب کے بعد، لیکن پھر حضرت حاجی صاحب نے ان کو سنبھالا، مکہ مولانا سے سنبھالا. یہ کیفیات ہوتی ہیں سلوک میں ہر شخص کے ساتھ، پوری امت بھی کبھی آتی ہے، کبھی انفرادی اعتبار سے یہ امتحانات ہوتے ہیں، کبھی اجتماعی. آمن رسول بما انزل الیہ من ربی المؤمنون، جب آیتیں نازل ہوئی کہ چاہے تم ظاہر کرو یا نہ کرو اللہ تعالیٰ جانتا ہے، حساب لے گا. صحابہ کرام گھبرا گئے، یا اللہ، حضور سے کہا یا رسول اللہ کون شخص بچ سکتا ہے، ان وساوی سے تو کوئی بچ ہی نہیں سکتا. للہ ما فی السماوات و ما فی الارض وان تبدوا ما فی انفسکم او تخفوه یحاسبکم به اللہ ویغفر لمن یحاسبکم به اللہ. قیامت آگئی صحابہ پر، اور ایک دو دن کا یہ واقعہ نہیں، ایک سال تک اللہ لکھا ہے امام غزالی نے، ایک سال تک اسی دواں ڈول میں رہے، بڑی شان رہے. ہمارے حضرت فرماتے تھے کہ لوگ سمجھتے ہیں کہ تھوڑی دیر رہا ہوگا پھر ختم ہو گیا ہوگا، امام غزالی لکھا کہ ایک سال تک. یا رسول اللہ کیا ہوگا؟ جو دل میں آتا ہے اس کا جب حساب ہوگا تو پھر کون پار گھاٹ، کس کا پار گھاٹ ہوگا، کون نجات پائے گا؟ حضور کی خدمت میں بے قراری لے کر گئے، یا رسول اللہ کیا ہوگا؟ فرمایا کہو سمینا و اطعنا. کیا تم تمہارا یہ حال ہونا چاہیے کہ جو کہیں سمینا و اطعنا؟ تم تو اس حال میں چل رہے ہو. ڈانٹا حضور نے پوری امت کو ڈانٹا، عمر ابو بکر صدیق بھی تھے، اس وقت حضور کی ضرورت تھی. ڈانٹا کہ تم لوگ اتنا گھبرا گئے، حادثے کو ملنا کہتے ہیں کہ تم لوگ کیوں نہیں کہتے سمینا و اطعنا، سمینا و اطعنا. اس وقت مرشد کی ضرورت تھی، تمام امت بحرانی کیفیت میں تھی. یا رسول اللہ ہوگا کیا؟ جب ہر چیز کا اللہ حساب لے گا تو کون بچ سکتا ہے اس وساوی سے، خطرات سے؟ کوئی ان سے بن نہیں پا، صحابہ نہیں نکل سکے اپنے سے. حضور کی خدمت میں گئے، حضور نے فرمایا کہ کیا اس امت سے تم ہونا چاہتے ہو جس نے کہا سمینا و اطعنا، سنا ہم نے نافرمانی کیا، کیوں نہیں کہتے سمینا و اطعنا؟ ڈانٹ کے کہا، صحابہ سے کہا نہیں جا رہا تھا لیکن کہا انہوں نے سمینا و اطعنا. اس کے بعد آئے نازل آمن رسول بما انزل، بس یہ اسی کا انتظار تھا، اللہ کو اسی کا انتظار. کہے تو کوئی، مانگے تو کوئی، آمن رسول بما انزل الیہ من ربی المؤمنون کل آمنت. اب تعریف کرنے سنیے، آمن رسول بما انزل، آمن رسول پہلے تو ایمان لایا رسول، آمن رسول بما انزل الیہ من ربی المؤمنون کل آمن باللہ وملائکتہ وکتبہ ورسلہ لا نفرق بین احد من رسلہ وقالوا سمعنا واطعنا غفرانک ربنا ولک المسلم. یہ نبی کی تعلیم، اللہ کی تربیت، رب العالمین یہ ہے. نبی لیکن درمیان میں ہے، نبی برزخ ہے، معبود اور اب کے درمیان میں نبی برزخ ہے. براہ راست اب معبود سے تعلق نہیں پیدا کر سکتا، اللہ تعالیٰ نے واسطہ بنایا ہے انبیاء کو تاکہ ہماری بات وہاں تک پہنچا دیں، ان کی بات ہم کو سنا دیں. سمعنا واطعنا غفرانک ربنا وإلیک المصیر. لا یکلف، اب یہ بھی آ گیا، لا یکلف اللہ، کیوں گھبرا رہے ہو؟ حضور کی تسلی دے, لا یکلف اللہ نفسا الا وسعها لہا ما کسبت وعلیہا ما اکتسبت, ربنا لا تؤاخذنا, دعا بھی سکھا دیا. کیوں گھبرا رہے ہو؟ ہم ایسی مواخذہ کریں گے اندھا دھن؟ نہیں. بعد میں تو علماء نے لکھا کہ وہ آیت منسوخ بھی نہیں ہے, اس کی تعویل کیا ہے انہوں نے. دوستو بزرگو, یہ تربیت خداوندی ہے, یہ تربیت محمدی ہے, یہ تربیت صدیقی ہے. صدیقی تربیت ترتیب سے چلتی ہے, اللہ کی تربیت, اللہ کے رسول کی تربیت, انبیاء علیہ الصلوۃ والسلام کی تربیت ہی کا اندازہ ہوتا ہے. صحابہ کرام نے سیکھا تھا, تب تو انہوں نے کہا, سیکھا نہ ہوتا تو بیان سنبھال سکتے. نبی اکرم صلی اللہ علیہ وسلم کے خلیفہ صادق حضرت ابو کا صدیق نے پوری امت کو سنبھالا. ایک مرتبہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ متحیر بیٹھے ہوئے تھے, حضرت عمر رضی اللہ تعالیٰ عنہ گزرے, حضرت عمر نے سلام کیا, انہوں نے جواب نہیں دیا, حضرت عثمان نے جواب بھی نہیں دیا. جا کے حضرت ابو کا صدیق سے کہا کہ میں ابھی عمر کے ہاں سے گزرا ہوں, میں نے سلام کیا, جواب ہی نہیں دیا انہوں نے. کہا ہو نہیں سکتا, کوئی بات ہے, اہم بات, ہم لوگ رہتے بدگمانی کر لیتے, بدگمانی کے دور ہے, بدگمانی. معمولی بات کی بول سات درمیان یہ کہتا رہوں گا میں, کیونکہ اس کے لیے میں بیٹھا ہوں, درمیانی بات کے لیے بیٹھا ہوں. بدگمانی کا دور ہے, کوئی تعویل نہیں ہے. یہاں تو یہ ہے کہ اگر آستین میں کوئی شراب کا بوتل لے کے جا رہا ہے تو یہ نہ کہو کہ شراب کی بوتل لے جا رہا ہے, ہو سکتا ہے سرکے کی بوتل لے جا رہا ہو. اور میں کہتا ہوں ہو سکتا ہے پیپسی کی بوتل لے جاتا ہو, اس وقت پیپسی تھی نہیں, اس میں نہیں ذکر کیا اس کا ہے, پیپسی ہوتی ہے نہیں, جہاں پر بہت ہوتا ہے اس کا. شراب بھی پیپسی دونوں ایک ہی رہتی ہے, ہماری بیچ پہ ابھی پیتا ہے پیپسی بھی پیتا ہے, پیتے ہیں جہاں پہ دوسرے ملکوں میں جانے میں ہوتا ہے, وہاں یہ ہے شریعت کا حکم ہے کہ اگر کوئی شخص شراب کی بوتل لے کے بھی جا رہا ہے, تم کو اگر یقین نہیں تو نہ کہو کہ شراب کی بوتل لے جا رہا ہے آتے میں, بلکہ کہو کہ سرکے کی بوتل لے جا رہا ہے. بدگمانی سے اتنا بچایا ہے, تمام بنیاد اختلافات کی بنیاد بدگمانی پر ہے. لا تجسسوا ولا یغتب بعضکم ان بعض الظن اسم, بعض بدگمانی گناہ ہے. جب گناہ ہوئے ہیں تو پھر چھوڑنا چاہیے کہ نہیں؟ لکھتے ہیں امام غزالی, لکھتے ہیں کہ اللہ تعالیٰ نے مرتب بیان فرمایا ہے, پہلے بدگمانی ہوتی ہے, پھر اس بعد تجسس ہوتا ہے, پھر اس بعد غیبت ہوتی ہے. سورہ حجرات میں اللہ نے بیان کیا اور بلاغت کی انتہا کو کلام پہنچا ہوا ہے. لا یغتب بعضکم بعضا ان بعض الظن اثم فلا تجسس. بعض گمان گناہ ہے, بعض گمان گناہ ہے, جب گناہ ہے تو چھوڑنا چاہیے, کیونکہ اسی بدگمانی سے آدمی ٹوہ میں تجسس میں لگتا ہے. بدگمانی بھی دیکھیں کیا کرتا ہے, اس میں کیا ہوتا ہے, یہ کہاں جاتا ہے, تجسس میں لگا, تجسس کے بعد پھر غیبت کرتا ہے. شریعت نے سورہ حجرات میں اس کو منع کیا ہے, لا یغتب بعضکم بعضا, ایک دوسرے کی غیبت نہ کرو, بدگمانی نہ کرو, تجسس نہ کرو. لیکن آج یہ دور عام ہے, عام طور سے ہے, کوئی تعویل تو کرتے ہی نہیں, نہ مدرسین کرتے ہیں, نہ علماء کرتے ہیں, نہ گھروں میں, یہ کہتے ہیں اس خاری ہے طریق سے, یہ بدگمانی وغیرہ سب جتنا چاہو کرو اور تصوف میں بھی رہو. دوستو سلوک نہیں چل سکتا اسے, سلوک میں تمام احوال قبیحہ سے بچانا ہے, رضائل سے اپنے کو بچانا ہے, وساوس سے ردیہ سے بچانا ہے. لکھتے ہیں علماء, وسائل سے ردیہ پر شقاوت اور سعادت کی بنیاد ہے, شقاوت اور سعادت کی چکی انہی وسائل سے چلتی ہے, شقاوت اور سعادت کی چکی رحل رحل سعادت و شقاوت یجری علیہ, کہتے ہیں شقاوت اور سعادت کی چکی اسی بدگما اسی وساوس پہ چلتی ہے. وساوس کو آپ نے اختیار میں لے لیا شقاوت ہے, وساوس کو جب تک غیر اختیاری رکھا سعادت ہے, کوئی بات نہیں. نہیں, کتنا اہتمام ہے بدگمانیوں, بدگمانی سے بچنے کا بھی اہتمام نہیں ہے. تعویلات کا تو دروازہ ہی بند کر دیا ہم لوگوں نے, تعویلات, بھائی یہ چیز ایسی بھی ہو سکتی ہے, اچھے اچھے لوگ سمجھائے, سمجھتے ہیں ہماری طرفداری کر رہے ہیں. میرے دوستو بزرگوں, نبی اکرم صلی اللہ علیہ وسلم نے یہ تمام چیزیں سکھائی تھی صحابہ کرام کو, صحابہ کرام کو سکھائی تھی. कोई कहता था कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम गर्द गुबार में, अरे वो कहाँ है, किसने कहा फला आ रहे हैं, तबूक में जा रहे थे, कहा फला आ रहे हैं, किसने कहा अरे वो कहाँ आएंगे, कहा क्यों बदगुमानी किया, बोलता वही आ रहे हो, पता नहीं तबूक में वाकई है। बदगुमानी बहुत बुरी चीज है, बदगुमानियों की वजह से आदमी तबाह है, बर्बाद है, तराई में भी सुकून इत्मीनान नहीं है। जब इसी उलट पलट में रहेगा तो तराई में सुकून उसको मिलेगा। खलवत तो इसलिए है, खलवत इसलिए है ताकि अल्लाह की तरफ तवज्जो हो, और खलवत में होते हुए अपनी ही तरफ अगर है तो फिर क्या तुम्हारी खलवत है, तो बाजार से भी बढ़ के खलवत तुम्हारी है। बहुत मशहूर मकूला है बुजुर्गों का, अल यौम यौमु सुकूत व मुलाज़मतुल वुजूद, आज का दिन सुकूत का दिन है, खामोशी का, अब घरों के पकड़ने का दिन है कि नहीं हदीस, लेकिन मैंने उसके आगे बढ़ा दिया, चाहे किसी बुजुर्ग का बढ़ाने में कोई हरज नहीं है। वो मुहासबती नफूस, तनाई में भी नफूस का मुहासबा करो, तब ये खलवत मोतबर होगी, वह नस्बारी वो बाले जान बन सकती है। अल यौम यौम सुकूत ओ मुलाज़मतुल वुजूद ओ मुहासबतिन नुफूस, नुफूस का उसमें भी मुहासबा करोगे तब खलबत तुम्हारी काम आएगी, और उसमें जाकर के सादी स्कीम बनाओ गुजरों के मुतल्लिक तो खलबत मुफीद होगी। कत्ल की साजिश तुम कर रहे हो, खलबत के अंदर सोच रहे हो, तुम्हारा दिमाग तो खाली नहीं, तुम्हारा दिल तो खाली नहीं, वो क्या खलबत तुम्हारे लिए। इस वजह से खलबत भी सबके लिए मुफीद नहीं है। हजरत थानवी ने पूछा माँ गंगोई से, कहा मेरा जी खलवत को चाहता है, कहा खलवत में तैयार करो, खलवत में शोहरत है, शोहरत में आफत है, वह उनके मुनासिब कहा, मैं इसके मुनासिब कहता हूँ, इस जमाने के लोगों के एतबार से मैं कहता हूँ मुहासबतुल नुफूस। हजरत माँ गंगोई बड़े थे, माँ थानवी बड़े थे, तो उनके इस मुनासिब बात किया, शोहरत में आफत है, और आफत में क्या, खलवत में शोहरत है और शोहरत में आफत है। बहरहाल मेरे दोस्तों बुजुर्गों, शोहरत से हमारे बुजुर्गान कितने बचते थे। हजरत मां थानी रहमतुल्लाह अलैह तशरीफ ले जा रहे थे लखनऊ, शाल भाई इलाहाबादी से जा रहे थे, वहां के जो सज्जादा नशीन थे रायबरेली में, उनको मकशूफ हुआ कि हजरत मां थानी जी, मैंने खुद वाकया मां अली मियां से सुना, मैंने नकल भी किया है, तो उस जमाने में जियाउद नबी साहब को थे, उनको मकशूफ हुआ हजरत मां थानवी गुजर रहे हैं इधर से, मकसूफ हुआ, गए लखनऊ फौरन गए, और ये भी था कि हजरत थानवी ने फरमाया कि इस वक्त मेरा जाना शोहरत का बाइस होगा, इस वक्त मैं नहीं जा सकता, दूसरे मौके पाऊंगा। मामूली अपने नफ्स को कितना बचाना है, शोहरत से बचाना, आफत से बचाना, अब तो शोहरत ही शोहरत है, किसी के साथ फोटो खिंचवा लेते हैं मौलवी लोग भी रहते हैं ताकि शोहरत मालूम हो कि हम वजी आजम के साथ खड़े होकर के फोटो खिंचवाए। अफसोस तुम्हारे नजदीक आजम की भी उदय कोई हैसियत नहीं होनी चाहिए। हमारे बुजुर्गान दीन फरमाया है ख्वाजा सईदुत्तायफा हजरत जुनेद फरमाते हैं ना कि हमारे कुलूम में वो दौलत है, अगर बादशाहों को मालूम हो जाए तो वो तलवार लेंगे, वो फौज कशी करें। हमारे सीने में क्या हैसियत है इस नेमत की, लोग लुटे हुए हैं मिंबरी उम्बरी के लिए, न इनके लिए दिन है, न रात है, न खाना है, न पीना, हम लोग ज्यादा मेहनत मुशक्कत करते हैं, उसका सवा हिस्सा करें तो अल्लाह वाले हो जाएं। अब मिंबरी भी नहीं मिलती, वजारत भी नहीं मिलती। गुलिस्तान में आया है कि एक साहब आए, कांप रहे थे, कहा क्यों कांप रहे हो, कहा बादशाह से कांप रहा हूं, कोई बात हो गई है, कहा अगर ये शख्स मलिक से जितना डरता है, अगर अल्लाह से इतना डरता तो वलीउल्लाह हो जाता है। आज इसकी बहुत कमी है, सरबराहाने मुमलकत जो बड़े बैठे हैं हमारी इस्लामी हुकूमतों में, जितना मखलूक से डरते हैं खुदा से सवा हिस्सा भी नहीं डरते, वरना आज ये दुर्घटना बनती। ला तख्शौ अन्नास वख्शौनी, मुझसे डरो, क्या लोगों से डरते, कुछ नहीं कर सकते, हुकूमतें आन के आन में खत्म हो रही हैं, हो रही कि नहीं, आन के आन, आज बादशाह कल के दिन कुछ भी जेल में जा रहा है, आज ये है हो सकता फांसी उसकी हो जाए। दोस्तों ये मुमलकत है, इस मुमलकत में जो मेरे दोस्तों वसाते दिल की किया करते हैं शायर इमदाद, वसाते दिल की किया करते हैं शायर इमदाद, यही बाग है अपना, यही मैदान अपना, जिसमें इसमें लुत्फ आएगा वो इन दूसरी हुकूमतों क्या समझेगा। मैं जब जाता है इलाहाबाद में, एक पड़ता है यहाँ खुशबूबाग का फाटक, तो ऐसी हर शहर में पहले शहर पनाह होती थी। एक बुजुर्ग आए तो देखा फाटक बंद है, तो मुझे याद आता है खुशबू वाले फाटक में जब पार होता हूँ उधर के लिए बमरेवली वगैरह तरह फाटक, बुजुर्ग आए 9-10 बजे आए, 11 बजे आए, फाटक बंद। कहा क्या बात है भाई, ये फाटक क्यों इस वक्त बंद है? कहा बादशाह का बाज गुम हो गया है, बादशाह का चिड़िया जो बाज है, यही इलाहाबाद का बाज है, यहाँ का भी हो, बाज गुम हो गया है, इसके लिए फाटक बंद हो गया है ताकि बाज चिड़िया भाग न सके। अभी हिरन रहता है, शेर रहता है, तब ना। उन्होंने कहा या अल्लाह, ऐसे ऐसे बेवकूफों को आपने हुकूमत दिया है जो ये जानते भी नहीं कि फाटक बंद करने से क्या होगा क्या नहीं होगा, ऐसे अल्लाह की तरफ से इल्हाम हुआ, कहो तो बदल दूं, तुम्हारी मार्फत उसको दे दूं और उसकी ममलकत तुमको दे दूं, फौरन सजदे में गिर गए, अल्लाह हमको गवारा नहीं है इस मार्फत के सामने। दोस्तों क्या हैसियत है इन दौलतों की, क्या हैसियत आरजी। सबसे बड़ा इसके अंदर ऐब तो यह है कि फना का लेबल लगा हुआ है, वहां की जो भी नेमत है बका के लेबुल है। हमारे हजरत माशा रसूलुल्लाह साहब फरमाते थे कि मोहब्बत ही करते हो तो अल्लाह के लिए अल्लाह के बंदों से मोहब्बत करो, अल्लाह बाकी है तो मोहब्बत भी बाकी है, वो काम आएगी। मेरे दोस्तों इश्क बा मुर्दा नबाशत पायदार, इश्क बा मुर्दा नबाशत पायदार, इश्क रा बा हय्य बा कयूमदार, हय्य कयूम के साथ रखो। अल्लाह मेरे अंदर भी इश्क मोहब्बत, इलाही मकसूद है, नक्शबंदिया का खास ही वजीफा है, इलाही मकसूद है मन तुई वो रजाए तू, मोहब्बत और मार्फत है खुद दे दे, इलाही मकसूद है मन तुई वो रजाए तू, मोहब्बत और मार्फत आप मेरे मकसूद हैं, आपकी रजा मकसूद है, अपनी मोहब्बत और मार्फत अता फरमाई। मेरे दोस्तों खानकाहें इसीलिए हैं। एक बुजुर्ग थे वो कहते थे कि दो बाजार हैं जिसमें इश्क का सौदा होता है, दो दुकानें हैं गालबन, एक वह है जो महाराज शाह फजल रहमान साहब के साथ थे, शेख थे उनके यहाँ, और शाह गुलाम अली साहब, शाह गुलाम अली नक्शबंदी के यहाँ। मेरे दोस्तों इसका भी मालूम है दुकान है, जैसे डेली मिंटा और कपड़ा और इसका दुकान है, इस तरह इश्क मोहब्बत की भी दुकान है, वो दुकान अहलुल्लाह की जिम्मेदारी पर है। लेकिन मेरे दोस्तों अगर वो दुकानें भी उजड़ जाएं और वहां दूसरा काशिद निकम्मा माल रख दिया जाए, फिर इश्क की दुकान कहाँ मिलेगी और इश्क का सौदा कहाँ से किए जाएंगे? अगर हम लोग अगर इस चीज में नहीं आते, इसका एहसास भी नहीं है, अफसोस की बात है, फिर दुनिया कहाँ जाएगी, इस दौलत को लेने के लिए कहाँ जाएगी? लेकिन आज अफसोस उलमा को भी इसका ख्याल नहीं, घूमते रहते हैं, मैं आज देखता हूँ घूमते रहते हैं शागिर्द बहुत से घूमते रहते हैं, कुछ उनको एहसास नहीं, कौन सी खराबी यहाँ कोई है खराबी बतला दे, लेकिन घूमते रहते हैं, वो समझते हैं हम बहुत कमाल वाले हैं, इल्मे वाले हैं, तुम कुछ नहीं हो, इल्मे की राह बहुत ननुमाए जिहालत, जो इल्म जिहालत, जो इल्म अल्लाह की तरफ न ले जाए वो जिहालत है। बहुत से वो जाहिल जिनको डर है खौफ यार, वो उलमा से बढ़ करके हैं। फरमाते हैं अब्दुल्लाह इब्ने अब्बास, अब्दुल्लाह इब्ने मसूद फरमाते हैं, आलिम के लिए यही काफी है कि अल्लाह से न डरे, इल्म के लिए यही काफी है कि अल्लाह से डर जाए, अल्लाह से डरना यह इल्म है। अगर कोई फारिग शुदा दारुल देवबंद नहीं है, लेकिन इल्म है उसको इसका कि खुदा से डरता है, मामूली आलिम है वो हकीकी आलिम वही है, चाहे कहीं किसी मदारलूम में या दारुल में कहीं भी न गया हो। मेरे दोस्तों बुजुर्गों इस चीज की जरूरत है, अल्लाह हम सबको इसकी तौफीक दे। मैं इसलिए कह रहा हूँ कि आइंदा क्या तवक्को है, मुझे कोई तवक्को नहीं कि आइंदा इस चीज रहेगी, इस वजह से साफ साफ अपना मकसद हर मजलिस में मैं पूरा बतलाता बयान करता हूँ, नवियत अलग होती है लेकिन आप लोगों के अंदाजा होगा कि मकसद पूरा, मुझे भी जाना है, आप लोग माने यहाँ आना, आपको तो कैसे कहूँ जाना है, लेकिन यहाँ आना तो मुहतमल ही है। इस बिना पर अल्लाह ताला से दुआ भी कीजिए कि अल्लाह ताला इस सिलसिले को जारी रखे किसी अंदाज से भी, बधाई तो बहुत कम ही मालूम होता है, अल्लाह ताला आफियत दे। बहरहाल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ये बातनी चीजें हैं, तरबियत बातनी है, रब्बुल आलमीन जिसे अरजाक का मालिक है, जाहिरी गल्लों का इसका कपड़ों का मालिक है, वो पहुंचाने वाला है, इसी तरह बातनी निस्बतों को पहुंचाने वाला भी अल्लाह ही है, रब्बुल आलमीन, रब्बुल आलमीन। तो मुजद्दिद साहब के मैं कहा انہوں نے کہا خواجہ محمد معصوم سے کہ مجدد صاحب کا انتقال ہو گیا ہے, اب کیا ہوگا؟ با عمدہ, حالانکہ ان کے باپ کو متعلق لکھا تھا, بہت عمدہ لکھا حضرت خواجہ محمد معصوم, چونکہ مواحد تھے. انہوں نے کہا ہے کہ کچھ ڈر کچھ رنج کرنے کی بات نہیں ہے, اگر میرا باپ مجدد الف ثانی چلا گیا تو مربی حقیقی اللہ وہ زندہ ہے. کہا اصل مربی تو اللہ ہے, ماں و شمارا بہانہ ساختان, ہم کو تم کو صرف بہانہ بنایا ہے. اللہ تو جس کی چاہے تربیت کرتے بغیر توسط کے, اللہ سب کو پیدا کر دیتا ہے, کوئی پیدا کرنے میں ماں باپ کو محتاج ہے نہیں, لیکن ماں باپ کا شرف رکھنا تھا, اس وجہ سے اللہ تعالیٰ نے یہ سلسلہ رکھا. اسی طریقے سے یہ باطنی سلسلہ بھی اللہ نے رکھا ہے کہ مشائخ کی بھی عزت کچھ باقی رہے, مشائخ تو توسط ہے اور مستقل ان کے احکام ان کے آداب بھی بیان کیے تاکہ ہماری تک نہ رہے, بلکہ جو وسیلہ بنے ہیں اس باطنی فیوز کے ان کا بھی ایک مقام. حسن کا انتظام ہوتا ہے, حسن کا انتظام ہوتا ہے, عشق کا یوں ہی نام ہوتا ہے, عشق سب نام ہے لیکن در حقیقت یہ انتظام خداوندی ہے, اپنے حسن کا اظہار ہے اس میں. یہ سب جتنا حسن ہے اللہ کا سب ان سب میں تجلیات ہیں. حسن کا انتظام ہوتا ہے پہاڑوں میں بھی, درختوں میں بھی, سروں میں بھی, دریاؤں میں بھی, یہ سب میں حسن ہے, چاند میں بھی اور سورج میں, جہاں وہاں جہاں 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 وہ چھپے ہیں عجیب عالم ہے, جہاں جہاں وہ چھپے ہیں عجیب عالم ہے. آفتاب کو دیکھیے, مہتاب دیکھیے, ستاروں کو دیکھتے ہی رہ جائیے میرے دوستو بزرگو, ان کیفیات کو ان معارف کو سمجھنا ہوگا اس زندگی میں. کچھ دیر کے لیے تو ہم ایک طرف متوجہ ہو کے سن لیں, کچھ دیر کے لیے بھی انشاءاللہ تھوڑی دیر بھی ہو سکتا ہے کہ نجات کا باعث ہو جائے. حضرت جنید نے فرمایا ہے کہ علم آخرت ضروری ہے, بغیر اس کے سوئے خاتمے کا اندیشہ میں دکھلا دوں. کبھی کبھی خانقاہ میں حضرت اس کتاب کو لیتے تھے, مجھ کو دیتے تھے کہ جادو سنا خانقاہیوں کو, کہتے ہیں کہ علم آخرت یہ فرض ہے اور بغیر اس کے سوئے خاتمے کا اندیشہ ہے. اس کے بعد آگے چڑھ کر کے تھوڑا سا تسلی دیا ہے, اگر تم کو یہ علم حاصل نہیں ہے تو کم سے کم اس علم والوں کی تصدیق کرو, نکل جاؤ گے, پار ہو جاؤ گے. اس علم والوں کی تصدیق کرو, انکار نہ کرو. جو کچھ تم نے نہیں دیا, ملم یدرے لم یدو, ملم یدو لم یدرے, جو چکھا نہیں ہے وہ جانتا بھی نہیں. کیا مزہ ہے, لکھتے ہیں علماء صوفیہ لکھتے ہیں کہ زیادتی سکہ کی معتبر ہے. اصول حدیث میں سے ایک اصل ہے کہ زیادتی سکہ کی معتبر ہے, جبکہ حدیث میں زیادتی سکہ کی معتبر ہے تو باندھتی چیزوں میں سکہ کے اعتبار کیوں نہیں ہے؟ جس چیز کو امام غزالی کہہ رہے ہیں, علامہ شارانی کہہ رہے ہیں, اس کا کیوں نہیں اعتبار ہے؟ اسی اصول کے مطابق جس طرح ظاہری حدیث کو تم مانتے ہو کہ زیادتی سکہ کی معتبر ہے, تو یہ لوگ کہتے ہیں کہ ہم کو اب کچھ زیادہ چیزیں ملی ہیں تو اس کو ماننے میں تمہارا کیا حرج ہے؟ میرے دوستو بزرگو, باطنی چیزیں ہیں. اللہ ہم سب لوگ دعا کرنا چاہیے کہ اللہ تعالیٰ اس نسبت سے اس نعمت سے ہم کو نواز دے. یہ دعا کرو, انکار نہ کرو. منکر بجائے نرسد, فرماتے ہیں منکر بجائے نرسد جز مخذول و مطرود نہ شود. منکر کسی جگہ پر نہیں پہنچتا, منکر کسی مقام کو نہیں پہنچتا سوائے ذلیل و رسوا کے, کچھ نہیں ہوتا. علامہ شارانی اتنا بڑا مجدد اپنے وقت کا, باطنی نعمت. منکر بجائے نرسد جز مخذول و مطرود نہ شود, منکر کسی جگہ پر نہیں پہنچتا سوائے مخذول اور مطرود کے, کچھ نہیں ہوتا, ذلیل و خوار ہوتا ہے, کوئی اس کا پرچا نہیں ہاتھ نہیں. اس بنا پر ہم کو ان چیزوں سے بچانا ہے. یہ طریق حق ہے, انبیاء سے چلا آ رہا ہے, سیدنا جنید سے نہیں آ رہا ہے, معین الدین چشتی سے نہیں آ رہا ہے, حضور اکبر صلی اللہ علیہ وسلم سے چلا آ رہا ہے. یہ حضرات وسائط ہیں, اصل نہیں ہے. یہ تمام ہدایت وسائط ہیں, اصول نہیں ہے, مقاصد نہیں ہے, یہ سب طریق ہیں. गरीब में होना और बात है और मकसद होना, आज यही गलती हो रही है। किसी ने हजरत जुरूद को मकसूद बना लिया, किसी ने हजरत मोइन चिश्ती को मकसूद बना लिया, किसी ने हजरत शाह मोहिद्दीन इलाहाबादी को मकसूद, मकसूद नहीं है, सब तरीक है। ये लोग भी जिस तरीक पर चले हैं, तुम भी उसी पर तरीक के चल करके उनके मर्तबे को पहुंच सकते हो। वो तरीक अब भी जिंदा है। माइंद अल्लाह यनफदो, माइंद कुम यनफदो, माइंद अल्लाह बाप, खुदा के पास जो कुछ है वो बाकी रहने वाला है, जो कुछ तुम्हारे पास है खत्म हो जाएगा। इस बिना पर इन चीजों की रियायत मेरे दोस्तों जरूर जरूरी है। इतने लोग हैं क्या है दुनिया में, इतने लोग हैं क्या है चेत। लेकिन बहरहाल मैं ये कह रहा था है कि हजरत उस्मान रज़ियल्लाहु ताला अन्हु की शिकायत किया है। हजरत उमर ने जाकर के कि मैं गया और सलाम किया, जवाब ही नहीं दिया। हजरत अबू बकर सिद्दीक ने फरमाया नहीं हो सकता ऐसा, कोई वजह है। इस बिना पर आधा घंटा हो गया वो बयान, लोग समझते हैं भूल उड़ गए होंगे। नहीं, अल्हम्दुलिल्लाह याद था मुझको, अरे बहुत देर हो गई। अल्हम्दुलिल्लाह आए हजरत तुम अबू बकर सिद्दीक ने फरमाया उस्मान देखे क्या उमदा है, उस्मान क्या वजह है, तुम्हारे भाई उमर गुजरे सलाम किया तुमने जवाब ही नहीं दिया। उस्मान अल्लाह कितना लाड पिलाड का, ये नहीं आके डांडा शुरू नहीं कर दिया, उस्मान तुमने ये क्यों किया, ये कुछ है उस्मान ये क्या हुआ, किस हाल में तुम हो, तुम्हारे भाई उमर गुजरे और तुमने उनका जवाब ही नहीं दिया। ना कितना जबरदस्त है, कहा मुझको तो पता भी नहीं कब उमर आए कब गए, सलाम राम के तो दरकिनार, कहा क्या बात है, किस चीज ने तुमको इस हालत तक पहुंचा दिया। फरमाया वह साविस परेशान कर रहा है और मैंने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से इसका इलाज नहीं पूछा। कहा मैं पूछ चुका हूं, अल्लाह ये अबू का सिद्दीकियत यह है, पाए नबूवत पर कायम। लिखा शाह वलीउल्लाह साहब ने कि तसव्वुफ की बुनियाद अबू का सिद्दीक ने यहां से रखा और फरमाया है कि इसका इलाज वही है जिसको अबू तालिब पर हुजूर ने पेश किया था, उन्होंने इनकार किया, कहो ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, निकल जाओगे नौ सावी से। जो कलमा ऐसा हो कि हजारों बरस के कुफ्र की पाप निजासत को दूर कर सकता है तो तुम्हारे वसावी की निजासत को नहीं दूर कर सकता दोस्तों बुजुर्गो। इसी वजह से अल्लामा नवी ने लिखा है मन बोले बिल वसवसा फलह बिल कलमति तैयबा, कहते हैं जो वसवसा में मुब्तला हो उसको कलमे तैयबा का विर्द रखना चाहिए। कलमे तैयबा लोग पूछते हैं क्या है, कहो कलमे तैयबा सुबह शाम पढ़ो, दिल से पढ़ो ला इलाहा इल्लल्लाह, कोई माबूद नहीं सिवा अल्लाह के और कोई मकसूद नहीं सिवा अल्लाह के, शिर्क जली से भी निकल जाओगे और शिर्क खफी से भी निकल जाओगे। शिर्क खफी रहा है, शिर्क जली से भी निकलना, माबूदियत में शिरकत से आदमी नफी करेगा तो शिर्क जली से निकलेगा, और अल्लाह के मकसूदियत में किसी की शिरकत की नफी करेगा है तो रिया से निकल जाएगा शिर्क खफी से। बहरहाल मेरे दोस्तों बुजुर्गों इस आय सूरह में बहुत बड़ी नेमतें हैं, बहुत उलूम है। लिखा शाह वलीउल्लाह साहब ने बहुत बड़ा कारनामा है, उस कारनामा को तो लोग बयान करते हैं लेकिन ये भी कारनामा है कि गोया के बातिन की बुनियाद रखा अबू बकर सिद्दीक ने हज़रत उस्मान के जरिए से। मना पीड़ों का लिहाज जरूरी है, महाराज देर हो रही है, फरमाते हैं तर्जमा करता हूँ मैं, फरमाते हैं शुरू करता हूँ अल्लाह के नाम से जो बड़े मेहरबान और रहम वाले हैं, बड़े मेहरबान। सब तारीफें अल्लाह को लायक हैं जो मुरब्बी हैं हर हर आलम के, जाहिर के भी मुरब्बी हैं और बातिन के भी मुरब्बी हैं, जाहिर के भी इसी बात चली थी, जाहिर के मुरब्बी हैं और बातिन के भी मुरब्बी हैं, जो बड़े मेहरबान निहायत रहम वाले हैं, मालिक यौमिद्दीन जो मालिक है रोज़े जज़ा के, मुराद क़यामत का दिन है, मालिक है रोज़े जज़ा के, मुराद है क़यामत का दिन है, जिनमें हर शख्स अपने अमल का बदला पाएगा, मालिक यौमिद्दीन। यहाँ भी यहाँ का भी मालिक अल्लाह ही है, जब चाहे उलट फेर कर दे, करते ही रहता है उलट फेर कर दे, लेकिन बज़ाहिर कुछ मालूम होता है कि अमेरिका सदा भी कुछ है, सब तो कुछ कर रहा है इतना, रूस का भी कुछ है, अब मालूम हुआ माजूर भी हो जाते हैं लोग थोड़ी देर में माजूर, लेकिन अल्लाह की हुकूमत कायम है, कोई उसकी उलूहियत उसकी ममलिकत दायम है। मरहून मिल्लत नहीं इलेक्शन की अक्सरियत की नहीं है, उनकी जात उनकी उलूहियत उनकी शख्सियत उनकी वहदानियत उनकी मिल्कियत मुलूकी सब क्या है दायम है, बगैर किसी के एहसान के मदद के वो कायम है, उसमें वाजिबुल वजूद है, उसकी जात वाजिबुल वजूद, उसकी तमाम सिफात जो वाजिबुल वजूद है, कोई उसके अंदर रखना नहीं डाल सकता। बहरहाल फरमाते हैं मां मालिक है रोजे जजा के, मुराद कयामत के दिन है जिनमें हर शख्स अपने अमल का बदला पाएगा। या का नाबुदो या का नस्ताइन, हम आप ही के बात करते हैं, आप ही से दरखास्त इआनत करते हैं, आप ही के। जब अल्लाह वो है जो रहमान है, रहीम है, मालिक यौमिद्दीन है, अल्लाह रब्बुल आलमीन है अल्लाह, तो फिर वही लायक है कि उसके बाद की जाए। किसी शख्स के अंदर ये तमाम सिफात नहीं है, उलूहियत नहीं है, मालिकियत नहीं है, रहमान और रहीम का जो दर्जा अल्लाह का वो नहीं है। जो शख्स ऐसा है जिसकी जात ऐसी है, वही तो काबिल इबादत होगी। इस बिना पर बंदा अल्लाह के सिफात के पेश आने के बाद, सामने आने के बाद अल्लाह की जात को सामने समझ करके कहता है या का नाबुदो या का नस्ताइन। अभी तो गायब कर सकता था, हाजिर हो गया। या का नाबुदो, हम आप ही की बात करते हैं और आप ही से मदद तलब करते हैं। फिर वो मेरी दुनिया वाल आखरा, दुनियावी उमूर में भी आपसे मदद तलब करते हैं और उखरवी उमूर में भी आप ही से मदद तलब करते हैं। दुनियावी अरजाक में भी हम आपसे मदद करते हैं और दीनी उलूम मारी में भी आप ही से मदद तलब करते हैं। हम अपनी मेहनत से, जैसे गल्ला नहीं कमा सकते, अपनी मेहनत से उलूम मारी भी इकट्ठा नहीं कर सकते, वही देते हैं तो होता है अल्लाह की तरफ। इन लिल इल्म तुग्यान कमा लिल माल, इल्म के लिए अंदर तुग्यान होता है जैसे माल के अंदर, और तुग्यान इल्मी ये है कि अपने कसब का उसको समरा समझे, अपनी मेहनत का समरा समझे कि मैं इतना बड़ा आलिम हो गया, मैंने बड़ी मेहनत किया, इस बिना पर हुआ नहीं, यहीं से तुम नीचे गिर गए, इल्म के दर्जे से तुम नीचे आ गए। इस बिना पर इन सब खन्नास हैं, अवाम में भी, खवास में भी, उलमा में भी, अवाम में सब चीजें ऐसी रहती हैं जिसकी बातनी चीजों के खराबी की वजह से आदमी गिर भी जाता है। कम रायना शुयुखन सकतु, बहुत से मशायख को हमने देखा गिर गए अपने मर्तबे से, मशायख जो रास्ता तय किए हुए हैं, जहां उजू पैदा हुआ, किब्र पैदा हुआ, दावा पैदा हुआ, इस तरीक में सबसे मुजिर चीज दावा कादबा है। दावी कादबा ने सबको हलाक किया है। कुछ दूर जाने के बाद अपने ऊपर नजर होती है, अपनी इबादत पर नजर होती है, वहीं से आदमी गिर जाता है। तो और ज्यादा होना चाहिए ये सलूक। मेरे दोस्तों बुजुर्गो, बद्र में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम गए, तमाम सहाबा की नजर कहा थी अल्लाह पर थी, 313 कामयाब हो गए। देखिए कितना नुकता है, इन सब चीजों में तसव्वुफ सुलूक है। हुनैन में कसरत थी, कसरत पर निगाह हो गई, गिर गए, आगे गिरे। मौलाना सैयद मोहम्मद साहब देरवी लिखते हैं कि जो कैफियत बद्र में थी वही हुनैन में भी रहनी चाहिए थी, अगर हुनैन में भी रहती कभी शिकस्त न होती। वहां खुदा से तवज्जो हट करके, खुदा से तवज्जो हट करके अपनी कसरत पर निगाह हो गई, जिसकी बिना पर वो गिर गए। अल्लाह ताला बहुत, ये अल्लाह ताला के सब इनकलाबात, ये सब बातिनी सल्तनतें हैं, चलती रहती हैं, कोई गिरता है कोई उठता है। इस बिना पर अल्लाह से लजाजत, अल्लाह से दुआ बराबर करते रहना चाहिए कि अल्लाह ताला हम सब लोगों को राह मुस्तकीम पर रखें। इय्याका नाबुदु व इय्याका नस्ताईन, हम आप ही से मदद तलब करते हैं तो आप ही की बात करते हैं। जब ये बात है तो इहदिनस सिरात मुस्तकीम, हमको सिरात मुस्तकीम की हिदायत कीजिए। सिरात मुस्तकीम बहुत बड़ी चीज है, बहुत बड़ी नेमत है। लिखा अल्लामा इब्न तैमिया ने कि जिस तरह अजमोल स्वर सूरह फातिहा है, ते दुआ भी अजमोल अदिया है, तमाम दुआओं की जामे है। एह दिन सरातर मुस्तकीम, जब पूरी सूरह कुरान का मग है और खुलासा है, तो ये दुआ भी सबसे ज्यादा अहमियत वाली है। एह दिन सरातर मुस्तकीम, ए अल्लाह हमको सरात मुस्तकीम की हिदायत दीजिए। सरात लदीना, अब उसके बाद क्या है? सरात लदीना इतना काफी था, लेकिन बतलाया कि नहीं, तुम हिदायत पे नहीं रह सकते जब तक हिदायत वालों के साथ नहीं रहोगे। इहदिनस सिरात मुस्तकीम, सिरात लदीना अनअमत अलैहिम, उन लोगों का रास्ता जिन पर हमने इनाम किया है, जो हिदायत याफ्ता है, अंबिया है, सिद्दीकीन है, शुहदा है, सालिहीन है, इनके रास्ते पर हमको चलिए। आगे फिर फरमा रहे हैं है कि नाजिंसों से एहतराज की जरूरत है, गैर मग़ज़ूब अलैहिम वलाग़ालिन, हम जिंसों की मुआफ़क़त, हम मशरबों की मुआफ़क़त, मुसाहबत और नाजिंसों से अलहदगी, तब तरीक तुम्हारा पूरा होगा। बहरहाल में दोस्तों एक दफे मैं गोरखपुर गया था, इधर पहुंचा, ऐसे लोग मुराद हैं जो कि जानबूझ के खिलाफ करना ज्यादा नाराजगी के सबब है, गैर मग़ज़ूब अलैहिम फरमाते हैं, कहते हैं न रास्ता उन लोगों का जिन पर आपका गज़ब हुआ और न उन लोगों का जो रास्ते से गुम हो गए। राह हिदायत छोड़ने की दो वजह हुआ करती है, एक तो है कि उसकी पूरी तहकीक ही न करें, वालदीन से ऐसे लोग मुराद हैं, दूसरी वजह यह है कि तहकीक पूरी होने के बावजूद उस पर अमल न करें, मग़ज़ूब अलैहिम से ऐसे लोग मुराद हैं, क्योंकि जानबूझ का खिलाफ करना ज्यादा नाराजगी का सबब होता है, इस वजह से मग़ज़ूब अलैहिम का। बहरहाल सूरह का तर्जुमा मैंने सुना दिया, वाकई ये बयान कर रहा था कि मैं गया गोरखपुर, बड़े लोग थे वहां, वहीं ठहरता था, तो एक साहब वकील साहब थे, वो जमात इस्लामी से मुतासिर थे, क्या बिल्कुल जमात इस्लामी के आदमी थे, तो बैठे तो लोग डर रहे थे कि हो सकता है कोई एतराज करेंगे, देखिए क्या होता है, डर रहे थे, अब मुझे मालूम ही नहीं था, मैंने यही सूरह पढ़ी, इसी में तस्वीर किया है कि एह देना सिरात मुस्तकीम, ए अल्लाह हमको हिदायत दीजिए, दुआ काफी थी, दुआ काफी थी, इस मुख्तसर सूरह में आगे बढ़ाने की क्या जरूरत थी, अल्लाह को एह देना सिरात मुस्तकीम काफी है, है लेकिन दुआ किया क्योंकि अहमियत थी सिरात लदीन अनअमत अलैहिम, उन लोगों का रास्ता जिन पर आपने इनाम किया है, उन लोगों के रास्ते से परहेज करना जिन पर आपने गज़ब किया है। मैंने कहा कि हिदायत मालूम हुआ कि हिदायत और सिरात मुस्तकीम की हिदायत मुनाम अलैहिम लोगों के साथ रहोगे तब मिलेगी हिदायत, और मग़ज़ूब अलैहिम के साथ छोड़ोगे तब मिलेगी। मालूम हुआ कि जितना हिदायत जरूरी है, हिदायत के हुसूल के लिए रिजान हिदायत की भी जरूरत है। साहब उसी वक्त उठे और कहा मौलाना मैं नहीं जानता था कि सूरह फातिहा में हम लोगों का रद है इतना बड़ा, तो फौरन तायब हो गए और कहा कि मैं आपसे बैठ होना चाहता हूँ, सब किताबें जाके रख दिया और कहा लेकिन मैं बैठ इस वक्त नहीं हूँ, मैं इलाहाबाद होके आऊंगा ताकि इसकी अहमियत हो। बहरहाल इस सूरह में अल्लाह ताला ने मज़ामीन आलिया बयान किए हैं, बहुत मज़ामीन है, अल्लाह ताला हम सब लोगों को इसके समझने, पढ़ने समझने और उस पर अमल की तौफीक दे। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्म सल्ली अला सय्यिदिना या आखिरत या अल्लाहुम्मा हदिना सिरातल मुस्तकीम सिरातल लजीना अनअमत अलैहिम غير المغضوب عليهم ولا الضالين اللهم اهدنا وسددنا اللهم اهدنا وسددنا يا الله ہم سب لوگوں کو ہدایت دیجئے درستگی پر رکھیے یا اللہ ہدایت دیجئے تقویٰ دیجئے اور تمام وہ چیزیں جو اس طریق کے لیے ضروری ہیں اللہ ہم تمام چیزوں سے ہم کو مشرف فرمائیے اپنی لقا سے اپنی زیارت سے اللہ ہم سب لوگوں کو مالا مال فرمائیے یا اللہ روحِ باری تعالیٰ آخرت میں اپنی دیدار سے مشرف فرمائیے جنت میں ہم سب لوگوں کا داخلہ فرمائیے جنت الفردوس میں ہمارا داخلہ فرمائیے یا اللہ جہنم سے نجات کلی عطا فرمائیے یا اللہ رحمت کا اشرا ہے خاص رحمت کا نزول ہم تمام مردوں پر عورتوں پر ساری امت پر عطا فرمائیے ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین